तो इसलिए कभी भी, कम अज कम जो कुरान पढ़ने वाले हैं, कभी भी वो प्रोफेशन के साथ वजह से किसी को भी कम तर ना जाने, कभी भी किसी को कम इज्जत ना दें, कभी भी किसी के साथ डिफरेंट सलूक ना करें, डिस्क्रिमिनेट ना करें कभी किसी के साथ। इतनी प्यारी बात दाऊद अलैहिस्सलाम की आती है, इतने प्यारे इंसान थे कि, अच्छा आगे पढ़ लेते हैं फिर मैं आपको बताती हूँ ये वाक्य, कि अल्लाह ताला ने इनको फरमाया वामलू सालेहा, आप नेक अमल करें। नेक अमल करें यानी मैंने तुम्हारे इतनी नेमतें दी हैं तो अब अल्लाह ताला ने क्या इनसे डिमांड किया, नेक अमल। और नेक अमल में सबसे ज्यादा बड़ी, जब आपको कोई नेमत मिले उसके बाद सबसे ज्यादा बड़ी क्या चीज है नेक अमल में, कि इंसान शुक्रगुजारी करे। और मैंने आपको जैसे अभी बताया हमद में भी कि शुक्रगुजारी सिर्फ जुबान से ही कहने देना अल्हम्दुलिल्लाह 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 अल्लाह ने बड़ा कुछ दिया, ये नहीं है शुक्रगुजारी। सिर्फ शुक्र का एक तरीका, फेली शुक्र ये है कि इंसान तौहीद और उसके बाद इबादत इनके अंदर आगे जाए और इंसान अल्लाह की बातों को माने, उनके मुताबिक चले, उसका जिक्र करे, ये है शुक्रगुजारी, जो अमली शुक्रगुजारी है। अमले साले से यहाँ पे मतलब क्या है कि जो मैंने नियमते आपको दी हैं इन पे शुक्र करो, यानी नेक अमल कैसे करें, शुक्र के साथ, शुक्र बिल जवारे के साथ। मैंने आपको बताया था ना शुक्र कौली भी है और जवारे से भी शुक्र है, फेली शुक्र भी है। यानी जवारे से शुक्र कैसे होगा फिर, कि इंसान अल्लाह की बातों पर चले, अल्लाह के हुक्मों को माने, उसके मना किए हुए रास्ते से रुके। देखे ना आपको कोई कहता है, मसलन है आपका नौकर कहता है कि आप जी हम आपके बड़े शुक्रगुजार हैं, आपने हमारे साथ बड़ी नेकी की, आपने वाकई उनको बहुत कुछ दिया भी था, लेकिन एक दिन वो आपके घर से चोरी कर लेता है। अब आप क्या कहेंगे कि ये शुक्रगुजार है? आप आगे से क्या कहेंगे कि बड़ा ही नाशुक्र है, मैंने इसके साथ इतना किया, इसने मेरे घर में चोरी कर ली। लेकिन वो तो आपको हर वक्त थैंक यू कहता है, आप कैसे कह सकते हैं वो नाशुक्र है? आप कहेंगे ठीक है मुंह से तो कहता है, मुंह से कहने को क्या करना है जब उसने मेरे घर में ही चोरी कर ली। तो इसी एग्जाम्पल से ये समझें कि हम मुंह से कितना मर्जी कहते हैं अल्हम्दुलिल्लाह जी, हम उठते बैठते जी हमारे तो मुंह पे हर वक्त अल्हम्दुलिल्लाह का कलमा रहता है, तो हम बड़े शुक्रगुजार हैं। ऐसे नहीं शुक्रगुजारी से, ठीक है अल्हम्दुलिल्लाह भी शुक्रगुजारी, ऐसे नहीं करना कि अब अल्हम्दुलिल्लाह कहना छोड़ देना, अल्हम्दुलिल्लाह के साथ साथ फेली शुक्र भी अदा करना है। फेली शुक्र कैसे अदा करेंगे, अल्लाह की फरमाबरदारी करके, अल्लाह ताला का कहना मान के, ये है फेली शुक्र। हम सिर्फ कौली शुक्र के ऊपर इक्तफा ना करें, उसको काफी ना समझें, फिर आप तो फिर वही हो गए कि ऊपर ऊपर से कह दिया और अंदर से चोरी कराए, यानी उसके बाद फिर अल्लाह की नाफरमानियों में लगे, ये क्या थी शुक्रगुजारी। और दूसरी बात यहाँ पे ये नोट कर लें कि अल्लाह ताला का फजल इतना, अल्लाह ताला ने फरमाया मैंने अपना फजल किया दाऊद अलैहिस्सलाम पे, उसके बाद फरमाया वामलू सालेहा, अमल करो सालेह, इसका मतलब जिसके ऊपर जितना अल्लाह का फजल हो उसको उतना ही ज्यादा साले अमल करना चाहिए, उसको उतनी ही ज्यादा शुक्रगुजारी करनी चाहिए, नेकियों में दौड़ना चाहिए उसको। और मुझे और आपके ऊपर अल्लाह ताला के बहुत सारे फजलों का करम है, अल्लाह ताला ने हमें बहुत सौ से ज्यादा बेहतर चीजें अता फरमाई हैं जो उसके कई बंदों के पास नहीं है। उन अल्लाह ताला का ये फजल ही है ना, हम नहीं डिजर्व करते, हमारा हक नहीं है, लेकिन अल्लाह ताला ने वो दी। आप चाहे वो अमनो अमान ले लें, चाहे आपके पास घर में सर्दी में हीट चल रही है, गर्मी में एसी चल रहा है, आपका लिबास है, आपका जिस्म के अज़ा हैं, आपके पास खाने को फ्रिज में बहुत कुछ पड़ा हुआ है, आपको अल्लाह ने कुरान का इल्म दिया है, ये सारी आपके ऊपर अल्लाह के फजल है। अब इसके बाद हमारे लिए भी क्या हुक्म है, वामलू सालिहा, ठीक है। अब इसके बाद अल्लाह का तकाजा हमसे ये है कि हम फिर अमल भी करके दिखाएं नेक अमल, और नेक अमल में क्या है, शुक्र गुजार हो जाए, और शुक्र गुजारी में मैंने आपको बता दिया कि क्या है। तो इतने शुक्र गुजार थे फिर दाऊद अलैहिस्सलाम, इतने शुक्र गुजार थे कि जैसे मैंने आपको बताया ना कि इबादत में, तौहीद में, नेकी में, आप यानी अल्लाह ताला के हुक्म मानने में, इन सब में शुक्रगुजारी। तो ऐसे थे दाऊद अलैहिस्सलाम कि रात को नहीं सॉरी इब्ने असाकर कहते हैं कि ये नहीं पता कि किस वक्त, लेकिन दाऊद अलैहिस्सलाम भेष बदल के ना निकल जाया करते थे, और अपने अवाम से पूछते थे कि दाऊद कैसा आदमी है, आने जाने वालों से अपने साया से मिलके पूछते थे, तो हर बंदा उनकी तारीफ करता था। किसी से कोई बात ऐसी नहीं सुनते थे कि कुछ कोई इनकी लिए काबिले इसलाह हो। एक दफा अल्लाह ताला ने अपना एक फरिश्ता इंसानी सूरत में नाजिल फरमाया और दाऊद अलैहिस्सलाम की उनसे भी मुलाकात हुई। उन फरिश्ते से जैसे औरों से पूछते थे उनसे भी सवाल किया, उन्होंने कहा दाऊद तो बड़ा अच्छा आदमी लेकिन एक कमी है इसमें, वो ना होती तो मुकम्मल हो जाता। तो बड़े ही शौक से दाऊद अलैहिस्सलाम ने पूछा वो क्या चीज है ताकि मैं उसकी इसलाह करूं। फरमाया वो अपना बोझ मुसलमानों के बैतुल माल पे डाले हुए, खुद भी इन्हीं में उसी में से लेता है बैतुल माल से और अपने घर वालों को भी उसी में से खिलाता है। तो दाऊद अलैहिस्सलाम के दिल में ये बात बैठ गई कि ये बंदा इसने ठीक बात की। उसी वक्त अल्लाह ताला की तरफ झुक पड़े, गिरी और जारी के साथ दुआएं करने लगे कि अल्लाह मुझे कोई ऐसा काम काज सिखा दे जिससे मेरा पेट भर जाए करे। कितनी प्यारी बात है ना कि मुझे कोई ऐसा काम सिखा दे। अच्छा ये हमारे लिए भी है कि जिस वक्त हमें कोई जरूरत हो, हम चाहते हो कि हमारे पर हम दूसरों की मोहताजी में ना रहे, तो अल्लाह से मांग सकते हैं अल्लाह कुछ ऐसी चीज सिखा दे जिससे मेरा पेट भर जाएगा। कोई सनत, कोई कारीगरी मुझे बता दे जिससे मैं कम से कम इतना ले लूं, हासिल कर लूं कि मुझे और मेरे बाल बच्चों के लिए काफी हो जाए। तो अल्लाह ताला ने फिर इनकी जिरे बनानी सिखाई थी और फिर अपनी रहमत से लोहे को इनके लिए नरम कर दिया था। तो इन्होंने फिर ये जिरे बना बना के बेचनी शुरू की और उसकी कीमत जितनी मिलती थी उसके तीन हिस्से कर लेते थे, एक अपने खाने पीने के लिए, एक सदके के लिए और एक छोड़ ताकि दूसरी यानी जीरा बना ले उसके लिए मटेरियल खरीदने के लिए। अल्लाह अकबर। तो ये दाऊद अलैहिस्सलाम थे और फिर आप देखें कि कैसे इन्होंने एमालु सालेहन की जो बात है इसके ऊपर अमल कैसे किया कि जबूर को इतनी प्यारी आवाज में सुकून के साथ पढ़ा करते थे और ऐसे थे कि इनकी यानी नमाज की और इनके रोजे की तारीफ आप सल्लल्लाहु अलैहि वसल्लम ने की है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अल्लाह ताला को सबसे ज्यादा पसंद दाऊद अलैहिस्सलाम की नमाज थी। उनकी नमाज कैसी थी, आधी रात को सोते थे, फिर 1/3, फिर बाकी जो आधी रात रह गई ना उस आधी रात में से 1/3 नाइट को कयाम करते थे और बाकी जो छठा हिस्सा रह जाता था उसमें फिर से सो जाते थे यानी फजर से पहले। इस तरह रोजे भी उनके सबसे ज्यादा अल्लाह ताला को महबूब, क्योंकि कैसा रोजा रखते थे, एक दिन रोजा रखते एक दिन छोड़ते, एक दिन रखते एक दिन छोड़ते। और उनकी एक और खूबी ये थी कि दुश्मन से जिहाद के वक्त मुंह नहीं फेरते थे। आपने देखा जब तालूत जालूत की जो जंग हुई थी उसके अंदर किस तरह से इन्होंने फिर आगे बढ़े थे। तो ये बात है कि इनकी जो नेकी थी उसके अंदर इनकी नमाज और इनके रोजे की मिसाल दी गई है। आज के वक्त में भी इस उम्मत के लिए भी उनकी नमाज और रोजा मिसाल है, क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम ने खुद ये मिसाल दी, अगर कोई रोजा एक दिन छोड़े एक दिन रखे तो ये अल्लाह को बड़ा महबूब है। इसी तरह रात में इस तरह से तहज्जुद के लिए उठे इन टाइमिंग्स पे, और आपको पता है ना फर्स्ट हाफ नाइट में जब आप सोते हैं तो वो सबसे ज्यादा आपके लिए मुफीद है, आपके बॉडी के लिए सबसे ज्यादा अच्छी है कि आपके सेल्स उस टाइम पे यानी सही होते हैं, उनकी रिपेयर होती है उस टाइम पे। वो बेस्ट टाइम है सोने का। जो लोग आधी रात तक जाग के फिर सोते हैं उनकी सेहत पे भी असर होता है इस चीज का। तो अगर हम चाहते हैं कि हम इस तरह से तहज्जुद पढ़ें तो फिर कैसे पढ़ेंगे कि आपकी अगर रात मसलन 6 घंटे की है तो 3 घंटे पहले सो गए आप, फिर उसके बाद जो बाकी 3 घंटे रह गए उनमें से 2 घंटे आपने कयाम किया और 1 घंटा लास्ट का आप फिर फजर से पहले सो गए, ठीक है। तो इस तरह से आप 3 घंटे पहले सोए और आखिरी 1 घंटा सोए, बीच में के 2 घंटे आपने इबादत की। अल्लाह अकबर। ये दाऊद अलैहिस्सलाम थे, इतने यानी बड़े बादशाह होकर बादशाहत या माल या ये चीजें बुरी नहीं होती, मगर असल बात यह है कि अक्सर लोग इनमें पढ़ के और अपनी دین کو گنوا بیٹھتے ہیں، غفلت میں پڑ جاتے ہیں، انہی چیزوں میں پڑ کے تکبر کرنے لگتے ہیں اور لوگوں کو ان کے حقوق نہیں دیتے، پھر سرکش ہو جاتے ہیں جیسے فرعون وغیرہ تھے. مگر اللہ تعالیٰ نے یہاں پہ ایسے لوگوں کی بھی مثال دی ہے کہ دیکھو اتنا کچھ ہوتے ہوئے، دیکھیں اگر آپ کے فریج میں کچھ بھی نہیں ہے نا تب روزہ رکھنا آسان ہے، لیکن اگر آپ کا فریج طرح طرح کی مزیدار چیزوں سے بھرا ہوا ہے تب دل بھی نہیں کرتا روزہ رکھنے کا، پھر کہتے ہیں آئے ہائے آج تو یہ چیزیں ہیں آئی نہیں کہیں سے، تو آج یہ کھا لیتے ہیں روزہ کل رکھ لیں گے، آج تو دعوت کا کھانا پڑا ہوا ہے، آج تو یہ ایسے، تو مشکل تب ہوتی ہے. اب سوچیں یہ بادشاہ ہیں، بادشاہ کیا چیز کی ان کے پاس کمی ہوگی، اور پھر بھی ایک دن روزہ رکھتے تھے اور ایک دن افطار کرتے تھے، اور پھر یہ کہ اپنے ہاتھ کی کمائی سے کھاتے تھے حالانکہ بادشاہ تھے. سبحان اللہ. انی بما تعملون بصیر، بے شک جو بھی تم عمل کرتے ہو اس کو دیکھنے والا ہے اللہ تعالیٰ، دیکھنے والا اس کو. ولی سلیمان، اور سلیمان علیہ السلام کے لیے الریح، ریح کو ہوا کو مسخر کر دیا تھا اللہ نے، تابع کر دیا تھا ان کے. غدوہا شہر و رواحہا شہر، اس کا چلنا صبح کے بعد ایک مہینے کی راہ تک اور شام کے بعد اس کا چلنا ایک مہینے کی راہ تک. یعنی مطلب کیا کہ اس زمانے میں جو سواری ایک مہینے میں سفر پورا کرتی تھی وہ یہ ایک صبح میں کر لیتے تھے، اور سواری ایک مہینے کا سفر کرتی تھی اور یہ شام میں وہ پورا سفر کر کے بھی آ جاتے تھے واپس. یعنی اتنا ان کے لیے ہوا جو تھی تابع تھی کہ ان کا تخت اٹھا کے لے جاتی تھی اور یہ تخت پہ بیٹھے ہوتے تھے اور جہاں چاہتے تھے وہاں پہ اتنی سپیڈ میں لے کے جاتی تھی، لیکن تابع ہونے کی وجہ سے نہ ان کو دھکے پڑتے تھے نہ ان کو کوئی تکلیف، ورنہ تیز ہوا بھی چل رہی ہو تو انسان تو خود ہی اڑ جائے ویسے ہی. اب وہ تخت کو لے کے اڑ رہی ہے ہوا تو خود سوچیں جو تخت کے اوپر بیٹھا ہوا ہے تو وہ اس کے لیے بھی کتنا مشکل ہو، لیکن یہ ان کے لیے اللہ تعالیٰ نے ہوا کو ایسا کر دیا تھا کہ ان کے لیے نرم تھی، ملائم تھی. اور اڑا کے جو ہم کبھی کہانیاں سنتے تھے، فیری ٹیل سنتے تھے، یہ واقعی سلیمان علیہ السلام کے ساتھ ہوا ہوا ہے کہ اللہ تعالیٰ نے ان کے لیے اس طرح ہوا کو مسخر کر دیتا. ہم دیکھتے کہانیوں کے اندر قالین اڑا یہ اڑا ہے، تو دیکھیں ان کے لیے ایسے تو انہوں نے دعا کی تھی، قرآن پاک میں ان کی دعا آتی ہے، انہوں نے مغفرت مانگی اللہ سے اور یہ مانگا تھا کہ اللہ مجھے ایسی بادشاہت عطا فرمانا جو نہ کبھی پہلے کسی کو ملی ہو نہ میرے بعد کبھی کسی کو ملے، اور واقعی کسی کو ایسی مل نہیں سکتی، نہ ان سے پہلے کسی کو ملی تھی نہ بعد میں کبھی ملے گی. وَأَسَلْنَا لَهُ عَيْنَ الْقِطْرِ، اور ان کے لیے اللہ نے بہا دیا تھا چشمہ پگھلے ہوئے تانبے کا، جیسے داؤد علیہ السلام کے لیے لوہا نرم کیا ہوا تھا تو ان کے لیے اللہ تعالیٰ نے تانبا نرم کر دیا تھا. تو کہا جاتا ہے کہ ان کے دور میں یمن میں تانبے کا ایک چشمہ نکل آیا تھا، اور ان کی جو حکومت تھی صرف انسانوں پہ نہیں تھی جنوں پہ بھی تھی، اسی لیے آگے آیا وَمِنَ الْجِنِّ مَنْ يَعْمَلُ بَيْنَ يَدَيْهِ بِإِذْنِهِ، جنوں میں سے جو کام کرتے تھے اس کے آگے اس کے رب کے اذن سے، یعنی جن ان کے آگے آگے ان کی اطاعت میں ان کی خدمت میں لگے رہتے تھے. جن کتنی پاورفل مخلوق ہے لیکن وہ بھی اللہ تعالیٰ نے ان کے تابع کر دی تھی، ان کو اللہ تعالیٰ نے پرندوں کی بولیاں سکھا دی تھی، ان بتا دی تھی، اور جانوروں کی بولیاں سکھا دی تھی، یعنی اتنی بڑی حکومت، اتنی بڑی بادشاہت تھی ان کی. لیکن آپ دیکھتے ہیں نا کہ جس وقت یہ، یعنی ہم نے پہلے بھی پڑھا ہوا ہے کہ جب ملکہ سبا کا جب تخت آیا تھا اور پلک جھپکتے میں آ گیا تھا، تو اس وقت وہ کوئی اور ہوتا تو تکبر کرتا، دیکھ لو کہ ہمارے ہم کیسے لے آئے ہیں. اس وقت انہوں نے آگے سے کیا فرمایا تھا، ھذا من فضل ربی، یہ میرے رب کا فضل ہے. تو اس لیے پتہ چلتا ہے کہ یہ بھی کتنے عاجز مزاج تھے، اتنی بڑی حکومت ہوتے ہوئے بھی، اور یہ پہلے انسان ہے سلیمان علیہ السلام کہ جنہوں نے جنوں پہ اس طرح، اللہ کے اس طرف سے معجزہ تھا کہ انہوں نے اس طرح سے حکومت کی تھی. ویسے تو بتایا جاتا ہے کہ بعض صحابہ کرام کی بھی خدمت میں جن آتے تھے اور انہوں نے ان کی خدمتیں کی ہیں، لیکن وہ انہوں نے ان کو تابع نہیں کیا ہوا تھا کہ ان کو تابع کیا ہوتا، وہ ویسے اپنے جیسے مسلمان جن ہیں ان کے اپنے شوق سے ان کی خدمت آ کے کرتے تھے، لیکن سلیمان علیہ السلام کے تو تابع تھے جن، ان کی فرما برداری کرتے تھے، ان کی خدمت کیا کرتے تھے، ان کے کام کیا کرتے تھے، انہوں نے کوئی وظیفے یا عمل کر کے قابو نہیں کیے ہوئے تھے، وہ حرام ہے اس طرح سے کرنا. تو پھر کیا تھا کہ وَمَنْ يَزِغْ مِنْهُمْ عَنْ أَمْرِنَا نُزِغْهُ مِنْ عَذَابِ السَّعِيرِ، جو ان میں سے करता था, सरकशी किसी तरह सरताबी करता था, हुक्म नहीं मानता था, उनमें से हुम की जमीर किस तरफ जा रही, जिन्नों की तरफ, हमारे हुक्म से, तो हम उसको चखाते थे आजाद साइर, भड़कती हुई आग का आजाद। इसका एक माना मुफसरीन ने यह किया कि क्यामत के दिन ऐसे जिन्नों को अजाब सईर होगा जो कि हुक्म नहीं मानते थे सुलेमान अलैहिस्सलाम का। लेकिन दूसरा इसका माना यह है कि दुनिया में अगर वो ऐसे नाफरमानी करते थे तो उनको आग में जला दिया जाता था। अब ये एक इसके अंदर बात है कि हमने एक और जगह ये पढ़ा कि चेन्स में भी किया जाता था, इन जिनों को चेन भी कर दिया जाता था, उनको सजा में बांध भी दिया जाता था अगर ये बात नहीं मानते थे तो। हल्की सजा के तौर पर उनको बांध दिया जाता था, लेकिन अगर वो इस तरह इनहराफ करते थे, सरताबी करते थे, तो फिर उनको जला भी दिया जाता था आग में अल्लाह की तरफ से, जो हुक्म अदूली करते थे। तो ये उनकी सजा थी, क्योंकि सुलेमान अलैहिस्सलाम के पास जो जिन थे वो अक्सर ज्यादा ना शैतानी शरीर जिन थे, मुसलमान भी होंगे लेकिन अक्सर ज्यादा शैतानी जिन थे। तो यअमलून लहू मा यशाउ, वो बनाते थे इसके लिए जो वो चाहता था, यानी वो उनके लिए वो सारे काम करते थे, जैसे जैसे सुलेमान अलैहिस्सलाम हुक्म देते थे उस तरह से वो काम किए चले जाते थे। क्या करते थे, मैं महारीब के ऐसी बुलंद इमारतें बनाते थे उनके लिए, यानी मैंने आपको जैसे बताया मेहराब की जमा है महारीब, तो यानी ऐसी इमारतें, बाज ने कहा है कि मस्जिदें यानी इबादत की जगह, बाज ने कहा महल्लात से कुछ कम दर्जे की इमारतों को कहते हैं महारीब, बाज ने कहा कि बड़े बड़े घर, इस तरह की यानी बड़ी आलीशान इमारतें, बुलंद इमारतें बनाते थे, जिनको जैसे हाई राइजेस आप कह लें, जिनको उस जमाने में कोई क्रेन वगैरह ये चीज तो नहीं होती थी, उस जमाने ये बड़ी बड़ी इमारतें फिर कैसे बनी, तो वो जिन्नात काम करते थे। वह तमासीर, और तमासीर तस्वीरों को कहते हैं, ये बात कहते हैं तांबे की तस्वीरें थी, बात कहते हैं मट्टी और शीशे की थी, बाद मुफसरीन कहते हैं कि ये गैर जानदारों की, नॉन लिविंग थिंग्स, जैसे पहाड़ हैं, बाग हैं, इस तरह की चीजें, इनकी तस्वीरें, आर्ट वर्क हो गया इस तरह का बनाते थे उनके लिए, और बात कहते हैं नहीं जानदारों की भी बनाते थे, हो सकता है उनकी शरीयत में ये जायज हो। वजीफान कल जवाब, और बड़े बड़े यानी तालाबों की तरह के लगन, यानी बड़े बड़े प्याले जैसे आप कहें, इसलिए कि उनके उनकी फौज और उनकी ये लोग बहुत ज्यादा थे सुलेमान अलैहिस्सलाम के, और अल्लाह के रास्ते में भी देते थे, तो इतना खाना पकता था। वह कुदूर रासियात, और देगे गड़ी हुई जमी हुई देगे, ये भी इसी वजह से कि इतने बड़े बड़े बर्तन चाहिए होते थे इतने सारों को सर्व करने के लिए, क्योंकि सारी फौज का खाना एक एक टाइम पे बनता था, तो वो इतनी बड़ी देगे होती थी कि वो कोई उठा के इधर से उधर नहीं रख सकता उसमें। अब खाना तो इंसान तो नहीं पका सकते थे, फिर जिन ही पकाते थे उनके अंदर खाना भी, तो इस तरह से जिन्नात उनके लिए ये खिदमतें बजा लाते थे। अब कितनी यानी जब इतनी बड़ी सल्तनत एक आदमी की हो, इतने लोग उसके नीचे हों, और जो है परिंद और जिन्नात और इंसान सब खाने वाले हों, तो फिर कितनी बड़ी बड़ी देगें चाहिए होंगी उनके लिए तैयार करने के लिए खाना। और आज भी आप देखें अगर कहीं वो अजमेर की देग दिखाते हैं तो लोग सीढ़ियों पर चढ़ के उसके अंदर बना रहे होते हैं खाना। और फिर फरमाया एमलु आला दाऊद शुक्रा, और उनसे भी अल्लाह ताला ने क्या फरमाया, एमलु आला दाऊद, ए आले दाऊद अमल करो शुक्र के तरीके पर, यानी उनसे भी अल्लाह ताला ने क्या डिमांड किया, शुक्र अदा करो, यानी अमल यही नहीं सिर्फ कि बस नेकियां करें, शुक्र अदा करो, और कैसे शुक्र, ये जैसे मैंने आपको बताया। आप देखें फिर हमें पता चला है ना कि जब उनको इतनी नेमतें दी तो अल्लाह ताला क्या चाहते हैं जब किसी को नेमत दे, कि वो शुक्र अदा करे, और नाशुक्री कौम का तो आप अगला सबक में जिक्र पढ़ ही लेंगे। तो उन्होंने वाकई फिर शुक्र अदा करके दिखाया, क्योंकि जब इंसान शुक्र अदा करता है ना अल्लाह ताला उसकी नियमतों में और इजाफा फरमा देता है, अल्लाह ताला और उसकी नियमतों के में बका देता है, उसकी नियमतें बाकी रहती हैं। लेकिन अल्लाह ताला ने फरमाया वकलीलु मिन इबादी शकूर, बहुत कम मेरे बंदों में से शुक्र गुजार है, मेरे बंदों में से कम लोग हैं जो शुक्र अदा करते हैं। यानी इंसानों में بہت سارے لوگ ہیں جن کو اللہ تعالیٰ نے نعمتیں دی ہیں، لیکن زیادہ تر لوگ نعمتیں پا کے اللہ کو بھول جانے والے ہوتے ہیں، وہ شکر ادا نہیں کرتے. میں نے آپ کو شکر کے معنی بتائے ہیں نا. اور ترمذی میں ہے کہ ابو ہریرہ سے روایت ہے، نبی صلی اللہ علیہ وسلم ممبر پہ چڑھے تو آپ نے اس آیت کی تلاوت کی، پھر فرمایا جس شخص کو تین نعمتیں دی گئیں اس کو آل داؤد کی مثل نعمتیں دی گئیں. ہم نے پوچھا وہ کون سی نعمتیں، آپ نے فرمایا رضا اور غضب کی حالت میں عدل کرنا، فقر اور غنا میں میانہ روی قائم کرنا، اور تنہائی اور مجلس میں اللہ سے ڈرنا. اور پھر اسی طرح ایک روایت آتی ہے کہ داؤد علیہ السلام نے کہا ہے میرے رب میں تیری نعمتوں پر شکر ادا کرنے کی طاقت کس طرح رکھ سکتا ہوں، کیونکہ شکر ادا کرنا بھی ایک نعمت ہے تیری، تو پھر میں کیسے تیری نعمتوں کا شکر ادا کروں. اللہ تعالیٰ نے فرمایا داؤد اب تم نے مجھے پہچان لیا، اب تمہیں پتہ چل گیا کہ نعمت کا شکر کبھی نہیں ادا کر سکتے. یہی شکر ہے کہ انسان یہ جان لے کہ وہ کبھی شکر کر ہی نہیں سکتا، تو جھکا ہی رہے ہمیشہ. اور آپ صلی اللہ علیہ وسلم، آپ کو یہ روایت مسلم کی پتہ ہوگی کہ رات کو اتنا قیام کرتے تھے کہ آپ کے پیر پھٹ جاتے. تو حضرت عائشہ رضی اللہ تعالیٰ عنہ نے فرمایا کہ آپ اتنی مشقت کیوں اٹھا رہے ہیں، حالانکہ اللہ تعالیٰ نے آپ کے اگلے پچھلے گناہ معاف کیے ہیں، اگلے پچھلے سب کام معاف فرما دیے. آپ نے فرمایا کہ میں اللہ کا شکر گزار بندہ نہ بنوں، گناہ تو نہیں. آپ یہ لکھ سکتے کہ جو خلاف اولا سارے کام جو ہے نا جو ہیں وہ سب معاف کیے ہیں اللہ تعالیٰ نے، آپ سے تو کبھی کوئی گناہ نہیں ہوا. تو آپ نے فرمایا میں اللہ کا شکر گزار نہ بنوں، میں شکر نہ ادا کروں اللہ کا. تو کم لوگ ہوتے ہیں جو شکر ادا کرتے ہیں، اور خاص طور پہ جن کو نعمتیں زیادہ مل جائیں اتنے ہی وہ ناشکرے ہوتے ہیں، زیادہ تر یہ دیکھا گیا. جن کو کم ملتی ہیں وہ پھر بھی شکر ادا کرتے ہیں. تو اس یہ ایک اللہ تعالی کا شکوہ انسان سے کہ وہ فرماتا ہے کہ دیکھو میں نعمتیں دیتا ہوں لیکن کم لوگ شکر ادا کرتے. تو ایک دفعہ حضرت عمر بازار میں چل رہے تھے کہ ایک آدمی کے پاس سے گزرے جو دعا کر رہا تھا اللہ مجھے اپنے قلیل لوگوں میں شامل فرما دے. تو انہوں نے پوچھا کہ یہ دعا کیسی دعا ہے کہ تم کہہ رہے ہو قلیل لوگوں میں شامل فرما دے. وہ بولا اللہ کی کتاب سے ہی ہے، اس لیے کہ اللہ نے قرآن میں فرمایا قلیل من عبادی شکور، میرے کم بندے شکر ادا کرتے ہیں، تھوڑے بندے ہوتے ہیں، تو اللہ مجھے تھوڑوں میں شامل کر دے ان تھوڑوں میں. تو حضرت عمر یہ سن کے رو پڑے اور اپنے آپ کو نصیحت کرتے ہوئے بولے اے عمر لوگ تجھ سے بھی زیادہ علم والے ہیں، اے اللہ مجھے بھی اپنے ان چند قلیل لوگوں میں شامل فرما دے. تو ہم بھی دعا کرتے ہیں اللہ ہمیں ان قلیل لوگوں میں شامل فرما دے. اس لیے کہ دیکھیں ہم اکثر جب کوئی کام کرتے ہیں تو ہم یہ دیکھتے ہیں کثرت لوگوں کی کیا کر رہی ہے، لوگ میں اکیلی یہ کروں، ساری دنیا تو یہ کر رہی ہے. ہم یہ دیکھتے ہیں ساری دنیا کا کر رہی ہے، کوئی کہے بھی نا آپ کیوں کر رہی ہے، ساری دنیا ہی کرتی ہے. ہم کثرت کے پیچھے چلتے ہیں، حالانکہ اللہ تعالیٰ اس قرآن میں فرماتے ہیں اکثر الناس لا یعلمون، ٹھیک ہے، اکثر لوگ علم ہی نہیں رکھتے، اکثر الناس لا یشکرون، اکثر لوگ شکر نہیں ادا کرتے، اکثر الناس لا یؤمنون. یہ دیکھیں یہ ساری قرآن سے ہی آیتیں ہیں، سورہ ہود میں یہ ہے، اکثر لوگ جو ہیں وہ ایمان ہی نہیں لے کر آتے. تو ان اکثرکم فاسقون، سورہ مائدہ میں اکثر لوگ جو ہے نا فاسق ہیں، تو یعنی شدید نافرمان ہے. اکثر ہم یجہلون، اکثر لوگ جہالت برتتے ہیں. تو کیا ہم پھر اکثر میں شامل ہونا چاہتے ہیں، میجورٹی میں؟ ہمیشہ سے ایسا رہا ہے، یہ کوئی آج سے نہیں، میجورٹی جو تھی وہ جاہل تھی، میجورٹی بے عمل، میجورٹی فاسق رہی ہے، میجورٹی ایسا ہی ہے کہ ناشکری رہی ہے. تو کیا ہم میجورٹی کے پیچھے چلنا چاہتے ہیں، یا ہم چند ایک لوگوں میں شامل ہونا چاہتے ہیں، تھوڑوں میں شامل ہونا چاہتے ہیں؟ نوح علیہ السلام کی سورہ ہود میں آتا ہے کہ ان کے ساتھ بھی ایمان لانے والے تھوڑے لوگ تھے. تو تھوڑے ہمیشہ سورہ واقعہ میں بھی اللہ تعالیٰ نے فرمایا کہ وہ جو سابقون ہوں گے نا وہ بعد والوں میں تھوڑے ہی ہوں گے. تو تھوڑوں میں ہونا ہے کہ زیادہ میں ہونا ہے، اکثریت کے پیچھے چلنا. تو اس چیز کی پرواہ نہ کریں کہ کوئی اور اس راستے پہ چلتا ہے یا نہیں، کوئی اور شکر گزار ہے یا نہیں، کوئی اور یہ کام کرتا ہے، بس تھوڑے کرتے ہیں کوئی، میں تھوڑوں میں شامل ہو جاؤں. فلما قضینا علیہ الموت، جب ہم نے مقرر کر دیا اس پر موت کو، یعنی ان کی موت کا ٹائم آ گیا، ما دلہم علی موتہ، نہیں خبردار کیا ان کو اس کی موت پر. کن کو؟ جنوں کو، کیونکہ جنوں کی بات پیچھے آ رہی کہ وہ اتنی اتنی خدمتیں کرتے تھے، ایسے کرتے تھے. تو اللہ تعالیٰ فرماتے ہیں کہ جنوں کو پتا نہیں چلا کہ ان کو موت آ گئی. اللہ دابت الارض، مگر زمین کے کیڑے کو، دیمک کو، وہ اس نے کیا کیا، دیمک نے، تاکل من ساتہ، اس نے کھا لیا ان کے آسا کو، यानी ऐसा हुआ था कि जो सुलेमान अलैहिस्सलाम थे उनकी जब वफात का वक्त आया तो उन्होंने यानी उनको जिन्नात को एक काम पे लगाया हुआ था, इमारत कहते हैं हैकल सुलेमानी की तामीर पे, तो वो तामीर कर रहे थे और ये लकड़ी पे आशा पे टेक लगा के खड़े हुए थे। अब इनको मौत आ गई और जिन ये समझते रहे कि ये जिंदा खड़े हुए हमें वॉच कर रहे हैं, तो वो सर झुकाए हुए काम करते रहे करते रहे करते रहे, हत्ता के एक साल गुजर गया। साल गुजरने पे ये हुआ कि वो जो लकड़ी थी उसको दीमक ने खा लिया और वो खोखली हो गई, तो जाहिर है वो उनका वजन नहीं उठा सकी सुलेमान अलैहिस्सलाम का, तो वो गिर पड़े। अब जिन्नों और इंसानों को पता चला कि इनको मौत आ गई, तो ना इंसानों को पता चला ना जिन्नों को। इससे ये बताना मकसूद है कि गैब का इल्म किसी को नहीं है, उनको यही नहीं पता चला कि ये फौत भी हो चुके हैं और वो मतलब काम करते रहे उसमें। फलम्मा खर्रा तबय्यनतिल जिन्न, जब वो गिर पड़ा तो जान लिया जिन्नों ने, क्या जान लिया, ये तो जान ही लिया कि उनको मौत आई है, मगर क्या जान लिया, अल्लाउ कानू यालमून अलगैब मा लबिसू फिल अज़ाबिल मुहीन, अगर होते वो इल्म रखते गैब का तो वो ना ठहरते इस रुस्वा कुन अजाब में। यानी देखे ना, एक मैंने आपको जैसे बताया वो शैतानी किस्म के तो जिन थे, एक जो काम चोर होता है उसके लिए काम क्या होता है, मौत की तरह होता है उसके लिए कि हाँ मुझे ना ही काम करना पड़े, तो उनके लिए ये रुस्वा कुन अजाब ही था कि वो काम करते जा रहे हैं, इतनी मुशक्कत है, वो उस इमारत को तामीर कर रहे हैं और वो दिन रात लगे हुए हैं कि जी हमें खड़े हुए यहाँ से वॉच कर रहे हैं। तो जैसे नहीं है, एक बॉस अगर सामने हो तो वर्कर फिर एफिशिएंसी से काम करता है कि बॉस देख रहा है और बॉस अभी तक बैठे हुए और अभी मैं घर नहीं जा सकता क्योंकि जब तक बॉस नहीं जाएंगे, तो इसी तरह वो जब ये देख रहे थे कि सुलेमान अलैहिस्सलाम अपनी जगह पे खड़े हुए तो वो तंदेही से काम किए चले जा रहे थे, तो जब वो गिरे तो उनको पता चला ये तो फौत भी हो गए। उन्होंने कहा अगर हमें गैब का इल्म होता तो फिर हम इस तरह से इस अजाब जिल्लत वाले अजाब में ना, ये आखरत के अजाब की नहीं बात हो रही, मतलब ये जो काम हम कर रहे हैं तो हम इसमें ना मुब्तला रहते हैं जिल्लत वाले अजाब में। इससे ये पता चला साफ वाजी है कि जिन्नात को गैब का इल्म नहीं होता, ये कुरान में आयत इस चीज की दलील है, जबकि बहुत से लोग ये सोचते हैं कि जिन्नात को गैब का इल्म है और वो गैब की बातें बता सकते हैं, और इसी तरह इंसानों को भी गैब का इल्म नहीं होता। आप सल्लल्लाहु अलैहि वसल्लम तक को गैब का इल्म नहीं था, आप सल्लल्लाहु अलैहि वसल्लम को वही इल्म था जो वही के जरिए आपको बता दिया जाता था। गैब का इल्म होता है कि जो बगैर किसी यानी जरिए के खुद ब खुद किसी को इल्म हो जाना और हर बात का इल्म हो जाना, ये होता है गैब का इल्म। और इसकी बहुत सारी मिसालें हैं, हज़रत आयशा रज़ी अल्लाह अन्हा पर तुहमत लगने का वाक्य आप सल्लल्लाहु अलैहि वसल्लम को नहीं मालूम था, सूरह नूर में हम पढ़ चुके हैं ये बात। इसी तरह और भी बहुत सारी आप सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी में वाकयात हुए जिनसे ये वाजे होता है कि आपको गैब का इल्म नहीं था। इसी तरह जिन्नात को भी गैब का इल्म नहीं है, तो फिर ऐसे लोगों के पीछे ना अपना वक्त, ना अपना माल, ना अपना ईमान जाया करना चाहिए कि कभी कोई पीरों के, कभी फलानों के, कभी बाबों के जा के उनसे गैब की बातें पूछे और ये सोचें कि इनके पास जिन्नात हैं और हमें गैब की बातें पता चल जाएंगी। अल्लाह ताला इसे अपनी पनाह में रखे और अल्लाह ताला हमारा ईमान और अपना हमारा अकीदा दुरुस्त रखे मरते दम तक। सुभानक अल्लाहुम्मा व बिहमदिका नशहदु अन ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक। तिलावत सुने।
إليك من ربك هو الحق ويهدي إلى صراط العزيز الحميد. وقال الذين كفروا هل ندلكم على رجل ينبئكم إذا مزقتم كل ممزق إنكم لفي خلق جديد. أفترى على الله كذبا أم به جنة بل الذين لا يؤمنون بالآخرة في العذاب والضلال البعيد. أفلم يروا إلى ما بين أيديهم وما خلفهم من السماء و والأرض إن نشأ نخسف بهم الأرض أو نسقط عليهم كسفا من السماء إن في ذلك لآية لكل عبد منيب ولقد آتينا داود منا فضلا يا جبال أوبي معه والطير وألنا له الحديد أن اعمل سابغات وقدر في السرد واعملوا صالحا إني بما تعملون بصير ولسليمان الريح غدوها شهر ورواحها شهر وأسلنا له عين القطر ومن الجن من يعمل بين يديه بإذن ربه ومن يزغ منهم عن أمرنا نذقه من عذاب السعير يعملون له ما يشاء من محاريب وتماثيل وجفان كالجواب وقدور الراسيات اعملوا آل داود شكرا وقليل من عبادي الشكور فلما قضينا عليه الموت ما دلهم على موته إلا دابة الأرض تأكل من سأته فلما خر تبينت الجن أن لو كانوا يعلمون الغيب ما لبثوا في العذاب المهين